यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित। बझाङमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु। नेकपा एमालेको सचिवालय बैठकबाट राजनीतिक प्रतिवेदन अनुमोदन। छ महिनामा सरकारले हासिल गरेको उपलब्धिहरूको समीक्षा र अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा बैठक केन्द्रित। दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्य अन्तिम चरणमा। र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरी परिचालन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित गरेको छ। समितिको हिजो बसेको बैठकमा सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भए विधान व्यवस्थापन समितिबाट प्राप्त प्रतिवेदन र विधेयकको संशोधन प्रतिवेदन सहित प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो। भ्रष्टाचार मुद्दामा उजुरीको हदम्याद नरहने गरी विधेयक पारित भएको सभापति खतिवडाले जानकारी दिनुभयो।
भ्रष्टाचारका कुनै पनि प्रकृतिका मुद्दामा उजुरी गर्न यसको हदम्याद कहिल्यै पनि रहने छैन। जसले जुन दिन थाहा पायो त्यो दिन थाहा पाएका मितिदेखि यसको बारेमा उजुरी गर्न पाउने अधिकार स्थापित गरेर हामीले यसलाई आज पारित गरेका छौँ। यसमा अहिले हामीले कतिपय कुराहरू प्रमाणका लागि हामीले अदालतको अनुमति लिएर मात्र अहिलेका जुन संचारका उपकरणहरू छन् त्यसलाई अदालतको अनुमति लिएर रेकर्ड गरेर प्रमाणको रूपमा लान सक्ने व्यवस्था पनि उल्लेख गरेर विधेयकमा पारित गरेका छौँ। र अहिले जुन स्वदेशमा बाहिर भ्रष्टाचार गरेर लेनदेन हुने कुरा छ त्यसलाई स्वदेशमै ल्याउने र मुद्दा चलाउने प्रविधिको विकास गर्न आवश्यक पर्ने कुराहरू पनि उल्लेख गरेर हामीले पठाएका छौँ।
त्यसअघि विधेयकमाथि छलफल र सहमति गरी प्रतिवेदन तयार पार्न समितिका सदस्य हृदयराम थानी संयोजकत्वको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा उठेका विषयको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता नै सरकारको पहिलो प्राथमिकता रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो। बझाङमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। गैराती तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै C1J843 नम्बरको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृत्यु हुनेमा जीप चालक केदार सिउ गाउँपालिका एक रायलका अन्दाजी 33 वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका चारकी 72 वर्षीय जौमती देवी धामी, उनका छोरा 36 वर्षीय बम बहादुर धामी र धामीकै नातिनी 6 वर्षीय बालिका आकृति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेकपा एमालेको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले यही पुस 21 गतेदेखि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनैतिक प्रतिवेदन पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट केन्द्रीय कमिटिमा पेश हुने राजनैतिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। प्रतिवेदनमा सरकार गठन पछिको छ महिनामा सरकारले हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन र विकास निर्माणका कामलाई गति दिन सरकारको ध्यानाकर्षण गराइएको उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
खास गरेर नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा राजनीतिक संयन्त्र, त्यसको मातहत कार्यदल अनि अहिले पहिचान भएका 9 कामका क्षेत्रहरू, संविधान संशोधन, संहिताको कार्यान्वयन, संसदमा विचाराधीन विधेयकहरूलाई छिटो टुङ्ग्याउने विषय, यी लगायत विषयमा 9 सेक्टरमा पनि अलग अलग संरचनाहरू बनाएर काम गर्ने, यी यावत विषयहरूमा दुई राजनीतिक दलको बीचमा विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरताको सन्देश दिन सकेको छ। सबैभन्दा महत्वपूर्ण कुरा यो हो। दोस्रो, अर्थतन्त्रमा अपेक्षित प्रगति त भएको छैन, तर गएको चौमासिक अघिल्लो वर्षको चौमासिकको तुलनामा चाहिँ 17% राजस्व वृद्धि भएको छ, लगानीहरू बढेको छ, तर यति नै पर्याप्त छैनन्। नेकपा एमालेको निष्कर्ष के हो भने सरकारले अझ बढी पुस गरोस्, अझ बढी कामलाई तीव्रता दियोस्।
एमालेको केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनैतिक प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गरिरहेको कामको समीक्षा गर्दै हालसम्म 6,000 जना भन्दा बढ़ी बचतकर्ताको सम्पूर्ण बचत रकम फिर्ता भएको, करिब 8,000 बचतकर्ताको रकम आंशिक रूपमा फिर्ता गरेको, सरकारको कामको समर्थन गर्दै यसलाई थप गति दिन सुझाव दिएको एमाले उपमहासचिव गेवालीले बताउनुभयो। यस्तै प्रतिवेदनमा राष्ट्रिय राजनीति मा देखिएको अराजकता र मुलुकलाई अस्थिरतातर्फ लैजान भइरहेका प्रयासबारे समेत समीक्षा गरी आवश्यक सजगता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको गेवालीले बताउनुभयो। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक पर्सी पुस 21 गते र 22 गते पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच हिजो भेटघाट भएको छ। पूर्व राष्ट्रपति भण्डारी निवास बुढानेल कण्ठमा भएको भेटमा उहाँहरूबीच नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो। स्वर्णलक्ष्मी बहुद्देश्य सहकारी संस्थाको रकम हिनामिनाबारे अनुसन्धान पूरा गरी राय सहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाइएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुले बुझाएको अनुसन्धान प्रतिवेदनमा गोर्खा मीडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहित 44 जना विरूद्ध 1,19,49,21,270 रूपियाँ बिगो माग दावी गर्न सिफारिस गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम आचार्यले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर छिट्टै अभियोजन दर्ता गरिने बताउनुभयो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा संगठित अपराध र सहकारी बचत रकम अपचलनमा मुद्दा दायर गर्न सुझाव दिएको छ। मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी, कुमार रम्तेल, काठमाण्डु प्रहरी परिसरको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामासहित फरार गितेन्द्र बाबु राई लगायत अन्य 39 जना प्रतिवादी कायम गरिएको छ। महोत्तरीका उखु किसानले चिनी उद्योगलाई बुझाएको उखुको भुक्तानी एक साताभित्रै पाएका छन्। महोत्तरीको गौशाला एकमा रहेको एभरेस्ट सुगर एण्ड केमिकल उद्योगले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानी दिएको जनाएको छ। उद्योगले यसपालि क्रसिङ थालेको 3 नै 3 भुक्तानी दिइसकेको र 4 पटकको भुक्तानी दिने तयारी गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिनुभयो। यसअघि उखु किसानले समयमै भुक्तानी नपाए मा उद्योगहरूलाई सरकारले कडाई गरेको हो। विद्यालयहरूमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गरिने भएको छ। विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा 7 र 8 अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रूपमा स्वास्थ्य सजगता सम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गर्नुभएको हो। यसै गरी नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममा समेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो। विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याजका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ। मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढ़ाउन छात्रवृत्तिको व्यवस्था गरेको छ। प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो। प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ। आगामी वर्षदेखि वर्षायाममा पनि काठमाण्डुमा मेलम्चीको पानीको आपूर्ति बन्द नहुने भएको छ। खानेपानी मन्त्री प्रदीप यादवले विगतका वर्षमा काठमाण्डुमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताउनु भएको हो। मन्त्री यादवले मेलम्चीको पानी कुनै कारणवश ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाण्डु पानी ल्याउने विषयमा अध्ययन पनि भइरहेको बताउनुभयो। मन्त्री यादवले देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा धारा र सबै नागरिकमाझ स्वच्छ सफा खानेपानी पुर्याउन योजनाबद्ध ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो। दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि करिब 4000 मिटर ड्रिलिङ गर्नुपर्नेमा अब 49 मिटर मात्रै ड्रिलिङको काम बाँकी रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ। दैलेखबाट संवाददाता भीम सिजापतिको यो रिपोर्ट।
दैलेखको भैरवी गाउँपालिका एक जलजले क्षेत्रमा गएको वैशाख 28 गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङको काम शुरू भएको थियो। चीन सरकारको 2.50 अर्ब रूपियाँ अनुदानमा यो परियोजना सञ्चालन भइरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार 3951 मिटर ड्रिलिङ गरिसकिएको छ। अब 49 मिटर हाराहारीमा मात्र ड्रिलिङ गर्न बाँकी रहेको छ। आउँदो हप्ताभित्रै ड्रिलिङको काम सक्ने विभागले जनाएको छ। अन्वेषणका क्रममा केही आशाका संकेतहरू देखा परेको र प्राकृतिक ग्यास हुन सक्ने खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका वरिष्ठ भूगर्भविद डाक्टर गणेशनाथ त्रिपाठीले बताउनुभयो।
विभिन्न तहहरूमा चाहिँ प्राकृतिक ग्यास रहेको भन्ने विभिन्न इक्विपमेन्टहरूमा डिटेक्ट भएको हुनाले प्राकृतिक ग्यासको भण्डार हुन सक्छ भन्ने यसले संकेत गरेको छ। अहिलेसम्मको यो ड्रिलिङको अध्ययनले चाहिँ
ड्रिलिङको काम सम्पन्न भएपछि व्यावसायिक रूपमा सम्भावना छ कि छैन भनेर पत्ता लगाउने र अर्को चरणमा कति मात्रामा भण्डारण छ त्यो भण्डारण व्यापारिक रूपमा उत्खनन गर्ने नगर्ने भनेर अध्ययन गरिने डाक्टर त्रिपाठीले बताउनुभयो।
यसले त आधार तयार पारिसकेका छ। धेरै टेस्टहरू यही अहिले खनिएकै कुवामा हुन्छन्। आगामी गरिने कार्यहरूको लागि चाहिँ अहिलेसम्मको अनुभवले पनि निकै सहज नै हुन्छ। यो अन्तर्राष्ट्रिय चलन चल्ती अनुसारै पनि यसको उत्पादन गर्ने कामहरूको लागि पेट्रोलियम ऐन नियावली लागू छ। त्यसमा बोलपत्रको आह्वानबाट अन्तर्राष्ट्रिय तेल अथवा ग्यास कम्पनीहरूलाई आह्वान
दैलेखमा रहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्खनन कार्य सकारात्मक दिशातर्फ अघि बढेसँगै आम दैलेखवासी खुसी भएका छन्। भीम सिजापति, रेडियो नेपाल, दैलेख।
नेपालगंज मेडिकल कलेजले शिक्षण अस्पतालमा सेवा प्रवाहलाई प्रभावित पार्ने गरी कर्मचारीहरूबाट भइरहेको आन्दोलन तत्काल रोक्न उच्च अदालत तुलसीपुर नेपालगंजले अन्तरिम आदेश जारी गरेको छ। हिजो न्यायाधीश चन्द्रबहादुर सारू र पूनम सिंह चन्दको संयुक्त इजलासले अस्पतालको बहिरंग विभाग ओपीडी लगायत सम्पूर्ण सेवा सञ्चालनमा रोक लगाउने, अवरोध गर्ने जस्ता क्रियाकलाप नगर्न आन्दोलनरत कर्मचारीलाई आदेश दिएको हो। स्वास्थ्य सेवा प्रवाहमा पुर्याउँदै आएको अवरोध हटाइएको बारे जानकारी उच्च अदालतलाई गराउन पनि कर्मचारीलाई आदेश दिएको छ। विक्रमसम्म 2081 मंगिर 26 गतेदेखि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा कर्मचारीले तलब वृद्धि लगायत माग राखेर सेवा प्रभावित पारेर आन्दोलन गर्न थालेपछि लर्ड बुद्ध एजुकेशनल एकाडेमी लिमिटेडको व्यवस्थापन पक्ष अदालत पुगेको हो। मुस्ताङमा सन् 2024 विदेशी पर्यटक आगमन 50% वृद्धि भएको छ। सन् 2023 तुलनामा सन् 2024 मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या 50.20% अथवा 45,363 बढ़ी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय जोमसुमले जनाएको छ। मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् 2024 135,719 पुगेको जोमसुमका प्रमुख प्रमोद राज रेग्मीले बताउनुभयो। कोशी प्रदेश पर्यटन वर्ष 2082 घोषणा भएसँगै त्यसको तयारी शुरू गरिएको छ। भ्रमण वर्षको घोषणाबाट निजी क्षेत्र उत्साहित देखिन्छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
कोशी प्रदेश भ्रमण वर्ष 2082 लागि कोशी प्रदेश सरकारले सचिवालय स्थापना गरेसँगै तयारी शुरू भएको हो। भारतको सिक्किम, बिहार र उत्तर प्रदेशबाट तथा तेस्रो मुलुकबाट विदेशी पर्यटकलाई भित्र्याउन सड़क पूर्वाधार निर्माण तथा पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्ने कामलाई प्रदेश सरकारले तीव्रता दिएको छ। भ्रमण वर्षमा बढ़ीभन्दा बढ़ी पर्यटकलाई भित्र्याउन प्रदेशका पर्यटकीय गन्तव्यहरूको थप पहिचान गर्ने र त्यसलाई व्यवस्थित गर्ने काम भइरहेको पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेको भनाइ छ।
अहिले हामी पर्यटन प्रवर्धन गर्न, प्रचार प्रसार गर्न र भएका हाम्रा पर्यटकका उत्पादनहरू, टुरिज्म प्रोडक्टहरूलाई, सर्भिसेसहरूलाई विस्तार गर्नका लागि पनि यो कार्यक्रमले सहयोग गर्छ। यो अवधिभरमा पर्यटन विस्तारका लागि, पर्यटन विकासका लागि थप पर्यटकीय गन्तव्यहरू पहिचान गर्ने काम र पहिचान भएका पर्यटकीय गन्तव्यहरूलाई त्यसलाई अझै थप सुसज्जित पारेर पर्यटकहरूका लागि आउँ पार्नका लागि पस्कने काम गर्न चाहिँ मन्त्रालयले अघि बढेको छ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 10 करोड़ बजेट विनियोजन गर्दै भ्रमण वर्षको कार्यक्रमलाई अगाडि बढ़ाएको छ। कोशी प्रदेश भ्रमण वर्ष घोषणा गरेपछि आफूहरू उत्साहित भएको र बढ़ीभन्दा बढ़ी पर्यटकलाई भित्राउन उनीहरूको आगमन सहज बनाउनु पर्ने होटल एसोसिएशन कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठको भनाइ छ।
यो चाहिँ एकदमै उत्साहित हुने कुरा छ। कोशी प्रदेशमा हामीसँग प्रशस्त पर्यटन प्रोडक्टहरू छ, तर हाम्रो पूर्वाधारको कमी, कनेक्टिभिटीको कमी, प्रचार प्रसार कमीलाई पछाडि पुर्याएको छौँ। यो 82 चाहिँ एउटा हामीले मुभमेन्टको तरिकाले लिएर
पर्यटन वर्ष 2082 सह संयोजक एवं पर्यटन व्यवसायी भवेश श्रेष्ठले निजी क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको पर्यटन वर्षले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनुभयो।
परदेशलाई, देशलाई नै चलायमान बनाउन परदेशमा या विदेशमा प्रचार प्रसारको रूपमा, मार्केटिङको रूपमा, ब्रान्डिङको रूपमा विभिन्न कामहरू गर्छ। यो निजी क्षेत्रलाई सरकारसँग र अन्यसँग एउटा जोड्ने काम पनि गर्छ यसले।
2082 साल वैशाख 1 गते तेह्रथुम जिल्लाको लालीगुराँसको राजधानी तिनजुरे मिल्केबाट कोशी प्रदेश भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सरकारले 12 निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो सूचना निकालेर सार्वजनिक निकायबाट लेखी आए बमोजिम कार्यालयको निर्णय अनुसार कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको जनाएको छ। सूचनामा सार्वजनिक खरिद ऐन अनुसार 12 कम्पनीहरूलाई कालो सूचीमा राखिएको उल्लेख गरिएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घरेलु तथा साना उद्योगको अवस्था, उपभोक्ता हित संरक्षणको अवस्था, मूल्य वृद्धि नियन्त्रणका लागि अनुगमनको अवस्था तथा मन्त्रालयले गरेका काम कार्यवाही लगायतका विषयमा हिजो छलफल गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समितिले गरेको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कृषिमा आधारित उद्योगहरूको व्यवस्थापनका लागि आवश्यक ऐन संशोधन लगायतका काम अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। नेपालको परराष्ट्र सेवामा लामो समय योगदान पुर्याउनु भएकी बिन्देश्वरी शाहको हिजो निधन भएको छ। नेपालको पहिलो महिला राजदूत रहनु भएकी शाहको 91 वर्षको उमेरमा हिजो बिहान निधन भएको हो। उहाँ सन् 1988 भारतका लागि नेपालको राजदूत नियुक्त हुनुभएको थियो। पूर्व राजदूत स्वर्गीय शाहको निधनप्रति परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले काठमाण्डुको कालीमाटे स्थित निवासमा पुगेर श्रद्धांजलि अर्पण गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको नेपाल संस्कृत विश्वविद्यालयको 77 सभा बैठकलाई सम्बोधन गर्नुहुँदै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट स्थित सेरा दरबारको जग्गाका सम्बन्धमा कानून विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा एमाले सांसद वासुदेव घिमिरेले सेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गर्नु भएको थियो। बैठकमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नुवाकोटको सेरा दरबारको जग्गा र त्यसले चर्चेको जग्गा कानून विपरीत कुनै व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने जानकारी दिनुभयो। बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं समिति सदस्य गगन थापाले भ्रष्टाचारका ठूला ठूला काण्ड टुंगोमा पुर्याउन शक्तिशाली आयोग नै बनाउनु पर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरीको टोली उहाँको निवास पुगेको छ। स्थानीय समय अनुसार आज बिहान 20 जना प्रहरी अधिकारीको टोली राष्ट्रपति युनलाई पक्राउ गर्न उहाँको निवासमा पुगेको बीबीसीले जनाएको छ। प्रहरीले राष्ट्रपति निवासतर्फ जाने सड़क बन्द गरेको छ। त्यहाँ प्रहरीका दर्जनौ गाड़ीहरू पार्किङ गरिएका देखिएका छन्। केही साता अघि युनले दक्षिण कोरियामा सैन्य कानून लागू गर्ने प्रयास असफल भएको थियो। प्रकरणको अनुसन्धान गर्न बयानका लागि उपस्थित हुन अस्वीकार गरेपछि अदालतले उनी विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। युनका कानून व्यवसायीहरूले पक्राउ पूर्जी अवैधानिक रहेको बताउँदै आएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
इलामको सन्दुकपुर गाउँपालिका दुईका पूर्व वडाध्यक्ष समेत रहनुभएका किसान गिरिराज खनाल यसै वर्ष 34 लाख रूपियाँ बराबरको अलैची उत्पादन गर्न सफल हुनुभएको छ। सन्दुकपुर दुई माई मजुवाका किसान खनालले यस वर्ष 30 मन अलैची उत्पादन गरेको र हाल प्रतिमन 1,15,000 रूपियाँका दरले बिक्री वितरण भइरहेको बताउनुभयो। नेपालमा भएन र राज्यले केही गरेन भनिरहनुको साटो गाउँठाउँमा मिहिनेत गर्न उहाँको सुझाव छ। अलैची जड़ीबुटीका रूपमा विभिन्न औषधिहरूमा प्रयोग हुने भएका यसको उत्पादन र निर्यात प्रवर्धनमा तीनै तहका सरकारले थप जोड़ दिन जरूरी रहेको त्यस भेगका किसानहरूले बताएका छन्। यस्तै दाङको घोराहे उपमहानगरपालिका छा बचाहाका बालकृष्ण खनालले पनि व्यावसायिक बाख्रा पालनबाट वार्षिक 5 लाख रूपियाँ भन्दा बढ़ी आमदनी गरिरहनु भएको छ। उता नवलपरासीको बर्दघाटमा आयोजित एक कार्यक्रममा त्यस क्षेत्रका किसानहरूले भने कृषक र कृषि पेशाको सम्मान हुन नसकेको गुनासो गरेका छन्। किसानहरूले कृषि पेशाका समस्याहरूको समाधानका लागि स्थानीय प्रदेश र संघ सरकारले विशेष ध्यान दिन माग समेत गरेका छन्। कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय र विभिन्न वडाका वडाध्यक्षहरूले स्थानीय सरकारले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। शेयर बजार मापक नेप्से प्रसूचक बिहीबार 4.63 झिनो अंकले बढ़ेर 2,586 बिन्दुमा पुगेको छ। बिहीबार शेयर बजार केही बढ़े पनि यस साताको पहिलो कारोबार दिन 2,630 बिन्दुमा रहेको शेयर बजार साताभरिमा 44 अंकले घटेर 2,586 बिन्दुमा पुगेको हो। सिमेन्ट डण्डी लगायत निर्माण सामग्रीमा भएको चर्को मूल्य वृद्धि लगायतका कारण निर्माण क्षेत्र धाराशायी भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसको विरोध गर्ने तयारी गरेको छ। महासंघका महासचिव रोशन तहालले निर्माणको कामले तीव्रता लिइरहेका बेला निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ़िरहेको र सरकारबाट समेत निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी नपाएकाले आफूहरू विरोधमा उत्रनुपर्ने बाध्यता आएको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
त्रिभुवन आर्मी क्लबले बुटोलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्क पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा जीत हात पारेको छ। प्रतियोगिताको दोस्रो दिन बिहिबार भएको खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एसोसिएसनलाई 3-1 सेटमा पराजित गरेको हो। पुष 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका 8 टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 7,50,000, उपविजेताले 3,50,000, तेस्रो हुने टोलीले 1,75,000 र सान्त्वना हुने टोलीले 1,00,000 रुपियाँ पाउनेछन्। नेपाली कांग्रेस अन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ 10 गतेदेखि शुरू हुने भएको छ। प्रतियोगितामा ए डिभिजन क्लबका 8 र आमन्त्रित दुई विदेशी टोली सहित 10 पुरूष टीमको सहभागिता रहने आयोजक समितिका संयोजक मोहन बहादुर बस्नेतले बिहिबार सानेपा स्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले 26 लाख र उपविजेताले 13 लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। माघ 17 गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेलाइनेछ। सोही अवसरमा समितिकी आयोजनामा दुर्गा दत्त जोशी स्मृति राष्ट्रिय तिक्यान्तो प्रतियोगिता माघ 18 गतेदेखि कैलालीको धनगढ़ीमा आयोजना हुने जानकारी दियो। 3 दिने प्रतियोगिताको सिनियर र जुनियर तर्फ क्योरागीमा 20 र पुम्सेमा 6 गरी 26 प्रतिस्पर्धा खेल हुनेछन्। शीर्ष 3 स्थान हात पार्ने टीमले कर्मशः 1 लाख, दोस्रोले 50,000 र तेस्रोले 25,000 नगद पुरस्कार पाउने समितिका सचिव पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तिहरूको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताउनुभयो। प्रतियोगिताहरू भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागमा आंशिकदेखि सामान्यतया बदली रही, बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:22 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित। बझाङमा जीप दुर्घटना हुँदा 4 जनाको मृत्यु। नेकपा एमालेको सचिवालय बैठकबाट राजनैतिक प्रतिवेदन अनुमोदन। 6 महिनामा सरकारले हासिल गरेको उपलब्धिहरूको समीक्षा र अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा बैठक केन्द्रित। दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्य अन्तिम चरणमा। र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरी परिचालन। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।